بسم الله الرحمن الرحيم وأما خاف مقام ربه ونهى النفس عن الهوى فإن الجنة هي المأوى صدق الله العظيم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللہ رب العزت کی شان یہ ہے کہ اللہ حقیق ہے اور حقیق کی یہ شان کہ اس کا ہر کام حکمت کے ساتھ ہوتا ہے. اللہ رب العزت نے جب ہمیں آرام کو اپنے خود کا راستہ بتا دیا کہ میرے بندے میری محبت کا مجھ سے قربت کا میری نزدیکی کا راستہ ہم نے تجھے بتا دیا کہ تم اگر میرا خود چاہتے ہو میری محبت چاہتے ہو میری جنت چاہتے ہو میری رضا چاہتے ہو تو اس کا راستہ کیا ہے. لیکن اللہ کی شان کہ اللہ تعالیٰ نے اس سے آگے بھی ایک بات بتا دی کہ میرے جنت کے راستے میں میرے خود کے راستے میں میری رضا کے راستے میں تیرے واسطے دو رکاوٹ ہے اور تیرے دو دشمن ہیں. ایک دشمن تیرا نفس ہے اور ایک دشمن تیرا شیطان ہے. عارفین نے یہاں ایک بات کہی کہ انسان کو انسان کا دشمن نہیں کہا گیا, نفس اور شیطان کو انسان کا دشمن کہا گیا. حقیقت یہ ہے کہ اس میں انسان کو اس آگے غلطی کی طرف بھی اشارہ ہے کہ تم اپنا سر بڑا وسیع رکھو کہ تم کسی بھی انسان کو اپنا دشمن ہی نہ سمجھو. اگر تم اپنا دشمن کسی انسان کو سمجھو گے تو تجھے ہر وقت فکر محسوس ہوگی, ہر وقت تم بدگمانی چلا رہو گے. لیکن اگر تم نے کسی بھی انسان کو اپنا دشمن نہیں سمجھا, اگر اس کی طرف سے کچھ تکلیف دے باتیں آ رہی ہیں, کچھ پریشانی کی چیزیں اس کی طرف سے ہو رہی ہیں, تو تم اس نگاہ سے نہ دیکھو کہ وہ تیرا دشمن ہے, بلکہ اس نگاہ سے دیکھو کہ اسے غلط فہمی ہے یا وہ جہالت میں پڑا ہوا. اگر اس کی جہالت دور ہو گئی یا اس کی غلط فہمی دور ہو گئی تو پھر وہ حرکت وہ کام نہیں کرے گا جس سے ہمیں تکلیف ہو رہی ہے. خلاصہ یہ نکلا کہ ہر انسان کا دشمن دو ہی ہے, نفس اور شیطان, تیسرا اس کا کوئی دشمن نہیں. آگے طرف آ جائیے پنکھے کی طرف. اب جب یہ دو دشمن انسانوں کے ہیں, اس میں ایک نفس ہے اور ایک شیطان. شیطان کے بارے میں نے بتایا تھا کہ شیطان کبھی بھی انسان کا فرما بردار یا انسان کے ماتحت نہیں ہو سکتا. نفس کا حال یہ ہے کہ نفس کی فطرت اور اس کی طبیعت اور اس کا اصل تو یہی ہے کہ انسان کا نفس سے گناہوں کی طرف, خسارے کی طرف, نقصان کی طرف, خدا کی رحمت سے دوری کی طرف, خدا سے رحمت کے بجائے ناامیدی کی طرف انسان کو لے جائے. یہ نفس کا مزاج اور نفس کی فطرت ہے. مگر اللہ تعالیٰ نے اس نفس کے اندر یہ صلاحیت بھی رکھی ہے کہ بندہ اگر نفس کا مقابلہ کرے, نفس کی مخالفت کرے, نفس کے ساتھ ڈٹ کر مقابلہ کرے تو پھر یہی نفس انسان کا مطیع انسان کا فرما بردار بن سکتا ہے. شیطان کبھی فرما بردار نہیں ہو سکتا. ایک شیطان تھا جو نبی اکرم صلی اللہ علیہ وسلم کا فرما بردار بنا تو اسے نبی علیہ السلام کے معجزے میں اسے شمار کیا گیا. معلوم یہ ہوا کہ شیطان کسی انسان کا فرما بردار نہیں ہو سکتا. نفس کی شان یہ ہے کہ وہ ہے تو انسان کو ہلاکت میں ڈالنے والا, مگر انسان اگر اپنے اس نفس پر محنت کرے, نفس کے ساتھ مجاہدہ کرے, نفس کی مخالفت کرے, نفس کے تقاضوں کے خلاف اگر چلے تو یہ نفس اس کے قبضے میں آ جائے گا اور یہ نفس اس کا مطیع اور فرما بردار بن جائے گا. ہمارے مشائخ نے نفس کے بارے میں عجیب عجیب مثالوں سے اس کو سمجھایا ہے اور تزکیے سے متعلق کوئی ایسی کتاب نہیں جس سے نفس کے بارے میں بہت تفصیل سے بات نہ کی گئی ہو, بلکہ اس سے قدم آگے آپ بڑھیں گے تو جب نفس کا تذکرہ قرآن کریم میں کرنا ہوا تو اللہ تعالیٰ نے سات قسمیں کھائی ہیں اور ان ساتوں قسموں پر اگر آپ ایک نظر ڈالیں تو اللہ نے سورج کی قسم, چاند کی قسم, دن کی قسم, رات کی قسم, آسمان کی قسم, زمین کی قسم, یہ کائنات کی چھ وہ بڑی چیزیں ہیں جو اللہ کی قدرت سب سے ترین شاہکار ہیں, جو اللہ کی قدرت کو پورے طور سے بتا رہی ہیں. ان چھ کے قسم کھانے کے ساتھ ساتھ بھی تذکرہ کیا ونفسی وماتوا, اس سے اندازہ لگا سکتے ہیں کہ خود رب کائنات کی نگاہ میں نفس کتنا اہم ہے کہ یہ نفس اگر بگڑا تو انسان جہنم کے جہانے میں جائے گا, اور یہ نفس اگر سمر گیا اور اس نفس سے اگر کسی نے محنت کیا تو انسان جنت میں جائے گا. جب نفس اتنا اہم تھا تو اللہ تعالیٰ نے قرآن کریم میں جب نفس کا تذکرہ کرنا ہوا تو عام انداز اختیار نہیں کیا بلکہ خاص انداز اختیار کرتے ہوئے سات قسمیں کھائیں, اور سات قسموں کے کھانے کے بعد اللہ نے وَنَفْسِ وَمَا سَوَّاهَا فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا, نفس کی صلاحیت کو اللہ تعالیٰ نے بیان کیا کہ اس نفس کے اندر خیر کی صلاحیت بھی آ سکتی ہے اور اس نفس کے اندر ہم نے شر کی صلاحیت بھی رکھی ہے. ہمارے اقابی فرماتے ہیں کہ اگر نفس کو سمجھنا ہو تو انسان پر لازم یہ ہے کہ اپنے نفس کی مخالفت کرے. اب اگر انسان نفس کو شدے بے محال چھوڑ دے, نفس جو کہے اس طرح سے کرتا رہے, تو یاد رکھیے نفس انسان کا وہ حصہ ہے جو کبھی سیراب نہیں ہوتا, جو کبھی اس کی خواہش پوری نہیں ہوتی. اللہ مقبوطی رحمت اللہ علیہ نے مثال کی ہے کہ جس طرح چھوٹا سا بچہ جو دودھ پیتا ہو, دودھ کا وہ بالکل زیادہ ہوتا ہے, اب اگر مدت پوری ہونے کے بعد اس کی ماں بچے کو دودھ نہ چھوڑائے تو بچہ تو ہمیشہ دودھ کے لیے تڑپتا ہی رہے گا. ماں جب دودھ چھڑاتی ہے تو اسے دل پہ آرے چلتے ہیں, کیونکہ دودھ کے چھڑانے سے بچہ روتا ہے, بلبلاتا ہے, رات میں ماں کی طرف بچہ بھٹکتا ہے, یہ تو اسے دودھ پینے کی عادت ہے. مگر ماں کو چونکہ دودھ کو چھڑانا ہے اس لیے بچے کے رونے اور بلبلانے کا خیال نہیں کرتی اور بچے کو رونے دیتی ہے. وہ سمجھتی ہے کہ اس کا رونا اس کے حق میں اس وقت مفید ہے, لہٰذا ماں بچے کے رونے کا خیال نہیں کرتی اور بچے کی مخالفت کر کے اس بچے کو دودھ نہیں پلاتی. فرماتے ہیں اگر ماں اس بچے کے رونے پر نرم ہو جائے, اس بچے کے لپکنے پر نرم پڑ جائے اور اس کو دودھ پلاتی ہی رہے تو فرماتے ہیں کہ بچہ بڑا ہو جائے گا پھر بھی اس کے دودھ پینے کی عادت ختم نہیں ہوگی, وہ ہمیشہ بغیر دودھ پیے ہوئے اسے چین اور سکون نہیں آئے گا. یہی حال انسان کے نفس کا ہے. آپ اپنے نفس کے ایک تقاضے کو پورا کریں گے وہ فوراً دوسرا تقاضا لے کر آئے گا, تیسرے تقاضا لے کر آئے گا, چوتھا تقاضا لے کر آئے گا, ہمیشہ اس کے تقاضے بڑھتے چلے جائیں گے. اگر ہم چاہتے ہیں کہ نفس رک جائے, خواہشات سے رک جائے, گناہوں سے ہٹ جائے تو ہمیں نفس کی مخالفت کرنی پڑے گی, بغیر نفس کی مخالفت کیے ہوئے انسان خدا کا قرب حاصل نہیں کر سکتا. حضرت اشرف خانی رحمت اللہ علیہ نے مثال پیش فرمائی کہ اللہ نے بندوں کے اندر جو نفس کو رکھ دیا ہے اس کی مثال بچے کی طرح, کہ بچے کی خواہش, اس کا ارمان, اس کے دل کی تمنا کبھی پوری نہیں کی جا سکتی. کوئی انسان یہ چاہے کہ میں اپنے بچے کی ہر تمنا اور بچے کی ہر خواہش کو میں پوری کر دوں تو یہ نہیں ہو سکتا, کبھی نہ کبھی تو بچے کو منع کرے گا اور بچے کی بات پر وہ تڑپے گا. اگر کوئی انسان یہ چاہے کہ بچے کی ہر خواہش کو میں پوری کر دوں تو یہ نہیں ہو سکتا. مثال کے طور پہ حضرت عامر رحمتہ اللہ علیہ نے سمجھایا کہ ایک بادشاہ کا ایک وزیر تھا, چھوٹا سا بچہ اس کے پاس تھا. چھوٹے سے بچے کو دیکھا جو بچہ روتا ہے تو باپ سے پوچھا, وکیل سے پوچھا کہ یہ چھوٹا بچہ کیوں روتا ہے. تو بادشاہ کو کہا گیا کہ یہ بڑا ضدی بچہ ہے, اسے ہمیشہ کچھ نہ کچھ چاہیے, اگر اس کی خواہش کو پورا نہ کرو تو یہ فوراً رونے لگتا ہے. تو بادشاہ نے کہا میرا خزانہ کھلا ہوا ہے, جب جب یہ بچہ کسی چیز کا مطالبہ کرے اور جب جب یہ بچہ کسی چیز کو مانگے تو فوراً اس کے خواہش کو اور ان کے طلب کو پورا کر دیا جائے. چنانچہ ایسا کرنے لگے. ایک دفعہ اس بچے نے ہاتھی دیکھا تو اس نے کہا کہ مجھے ہاتھی چاہیے. بادشاہ کا خزانہ کھلا ہوا تھا, ہاتھی خرید کر اسے دیا گیا. پھر اس کے بعد اس بچے نے کہا مجھے ایک بوتل چاہیے, ایک باسی چاہیے, ایک شیشی چاہیے. تو باسی اور شیشی بھی اس کے سامنے لائے گئے. اب کچھ دیر کے بعد وہ بچہ یہ کہتا ہے کہ اس ہاتھی کو اس بوتل کے اندر داخل کر دو, اس ہاتھی کو اس بوتل کے اندر پہنچاؤ. اب ظاہر بات ہے کہ ہاتھی کو بوتل کے اندر کیسے رکھا جا سکتا ہے. اب وہ بچہ زور زور سے روتا ہے کہ میری بات کیوں نہیں پورا کرتے, مجھے کیوں نہیں مانتے. بادشاہ اس راستے سے گزرا تو بادشاہ نے کہا یہ بچہ کیوں روتا ہے, میں نے تو کہا تھا کہ اس کی ہر خواہش کو پورا کیا جائے, تم کیوں اس کی خواہش کو پوری نہیں کرتی. تو لوگوں نے پورا ماجرا بتایا تو بادشاہ سمجھ گیا اور اس نے کہا صحیح ہے, بچے کی خواہش کبھی پوری نہیں کی جا سکتی. یہ ایک واقعہ ہے کسی زمانے کے بادشاہ کا, ہمارے عارفین نے اس کا نتیجہ نکالا کہ جس طرح بچے کی خواہش کو پورا نہیں کیا جا سکتا اسی طرح سے نفس کے خواہش کو بھی کبھی بھی ہم پوری نہیں کر سکتے ہیں. بات بزرگ کی مثال بھی دیکھو, سانپ کے چھوٹے سے بچے کو اگر کوئی پالتا ہے اور اسے دودھ پلاتا ہے تو وہ سانپ کا بچہ یہ کبھی خیال نہیں کرتا کہ یہ تو وہ بندہ ہے جو میری رعایت کرتا رہا, یہ وہ بندہ ہے جو میرا خیال کرتا رہا, مجھے دودھ پلاتا رہا, میری خواہش اور میری بھوک کو پورا کرتا رہا, یہ کبھی خیال نہیں کرتا. بلکہ بڑے ہونے کے بعد وہ اسی کو ڈرتا ہے. اسی طرح ہمارے نفس کا ہاتھ, اسی طرح ہمارے نفس کا ہاتھ کہ ہم اپنے نفس کی خواہش کو جتنا بھی پورا کر دیں, اس کے کہنے کو جتنا بھی پورا کریں, اگر وہ کہے کہ چلو دیر تک آپ سوتے رہیں گے, اگر وہ کہے کہ چلو آج بہت زیادہ کھانا کھا لیں گے, اگر وہ کہے کہ چلو آج ایک دفعہ اپنی نگاہ کو غلط استعمال کر لیتے ہیں, اگر وہ کہے کہ چلو آج بھی بس کر لیتے ہیں, کبھی بھی آپ نفس کے خواہش کو پورا کریں گے وہ نفس کبھی نہیں کرے گا ہم سے کہ اب یہ کام نہ کریں. کیوں؟ نفس کا مزاج یہی ہے کہ جتنا اس کے خواہش کو ہم پورا کریں گے اتنا ہی وہ آگے بڑھتا چلا جائے گا, اتنا ہی ہمیں گناہ کے راستے پر لے جائے گا. اب جب نفس کا مزاج ہم سمجھ گئے تو آج ذرا ایک بات کو سمجھنا ہے کہ جب ہم یہ کہتے ہیں کہ نفس کی خواہش کے خلاف کرنا ہے, نفس کی مخالفت کرنی ہے, تو آج اس بات کو سمجھنا ہے. امام ربانی مجدد الفتانی رحمت اللہ علیہ نے اپنے مخطوطات میں ایک بات لکھی ہے کہ ایک ہے انسان کا جسمانی تقاضا, اس کا طبعی تقاضا, اور ایک ہے نفسانی تقاضا. جسمانی اور طبعی تقاضا پورا کرنا ضروری ہے اور نفسانی تقاضے کی مخالفت کرنا یہ بھی ضروری ہے. نفسانی تقاضے, نفسانی خواہش کی مخالفت کرنا ضروری اور جسمانی تقاضا, طبعی تقاضا, اس کو پورا کرنا ضروری ہے. اب یہ کیسے ہم فیصلہ کریں گے کہ ہمارے اندر جو چاہت پیدا ہو رہی ہے, ہمارے اندر جو جذبہ پیدا ہو رہا ہے, ہمارے اندر جو کسی چیز کا خیال آ رہا ہے, یہ جسمانی ہے, طبعی ہے, یا یہ نفسانی ہے, شہوانی ہے, ہم یہ فرق کیسے کریں گے؟ पथ समझाया कि जब भी दिल में कोई चाहत पैदा हो, कोई इरादा पैदा हो, कोई जज्बा पैदा हो, तो उसको करने से पहले सोचो कि इसके करने से हमारे जिस्म का नुकसान है या फायदा, या इसके करने से हमारे रूह का, हमारे दिल का फायदा है या नुकसान, या इसके करने से किसी और भाई का फायदा है या नुकसान। यही तीन पहलू हो सकते हैं, जिस्म का फायदा या नुकसान, रूह और दिल का फायदा या नुकसान, या उस काम के करने से किसी और बंदे का नुकसान, मतलब जीवित करना इससे किसी बंदे का नुकसान। तो अब देखिए कि जब हम सोचेंगे कि किस काम से, किस इरादे से, किस चाहत से हमारे जिस्म को फायदा पहुंच रहा है, इसमें कोई नुकसान नहीं है आखिरत के दीवार से, दिल और रूह के दीवार से इसमें कोई नुकसान नहीं है, तो समझना चाहिए कि वो जिस्मानी तकाजा है, वो तबीयी तकाजा है। जिस्मानी और तबीयी तकाजा पूरा करना हस्बे हाल जरूरी है, और जिस चाहत में, जिस इरादे में, जिस ख्याल में, जिस बात में हमें नुकसान समझ में आए, एक बात से पूरा करने से अल्लाह नाराज होते हैं, इसमें गुनाह होता है, अल्लाह की रहमत कट जाती है, ये ख्याल जब आ जाए तो समझ जाइए कि वो नफ्सानी और शहवानी ख्याल है, इसकी मुखालफत करना हमारे लिए जरूरी है। अब हम ये आसानी से फैसला कर सकते हैं, मिसाल के तौर पर खाना खाना, ये इंसान का तभी तकाजा है, उमदा खाए या मामूली खाए, ये तभी तकाजा है। लेकिन इतना खाना कि जिससे इंसान की सेहत एतदाद के साथ बाकी रहे, इंसान अच्छी तरह से सेहतमंद रहे, इंसान की कुवत और ताकत बाकी रहे, इतना खाना इंसान के तबीयत तकाजे में शामिल। लेकिन उसके बाद भी इतना खा देना कि जिसके खाने से इंसान की तबीयत बोझल हो जाए, और जब नमाज में खड़ा हो तो उसको सुस्ती आए, बोझल मालूम होने लगे, तो समझना चाहिए कि उससे ज्यादा जो हमने खाया कि इससे हमारी तबीयत बोझल हो गई, ये नफ्सानी तकाजा हुआ। दोपहर में तहलूला करना, ये इंसान का तभी तकाजा, मगर तहलूला से पहले ये नियत कर लेना, ये इरादा हो जाना कि घर जमात के साथ नमाज नहीं पढ़ेंगे, जब आप खुलेगी जब नमाज पढ़ लेंगे, ये समझना चाहिए कि अब ये नफ्सानी तकाजा हो गया, इसमें हमारा नुकसान है। तो अगर नमाज तक सोना था तो ये तभी तकाजा, और नमाज के बाद तक सोते रह गए कि हम तो बाद में नमाज पढ़ लेंगे, जमात छूट जाएगी, कोई परवाह नहीं, तो समझना चाहिए कि ये नफ्सानी तकाजा है। खुलासा ये है कि हमारे दिल में जो भी ख्याल आए, जो भी जज्बा पैदा हो, जो भी चाहत आ जाए, जिस काम के करने का इरादा हो जाए, उसको समझने का बेहतरीन तरीका ये है कि करने से पहले गौर किया जाए कि इसमें हमारा दीनी एतबार से, दुनियावी एतबार से कोई नुकसान है या नहीं। अगर इसमें नुकसान है तो समझना चाहिए कि हम ये नफ्स का जज्बा है, इसकी मुखालफत करना हमारे लिए जरूरी है। जब इंसान मुखालफत करता है तो इसका तकाजा अल्लाह की तरफ इनाम क्या मिला, अल्लाह की तरफ इनाम ही मिला, वह मन खाफ मकाम रब्बिही वनहा अन्नफ्स अन हवा। जो बंदा अपने अल्लाह के हुजूर खड़े होते वक्त करता रहा कि मुझे तो अल्लाह के सामने खड़ा होना है, और अल्लाह के सामने मुझे हर काम का, हर बात का, हर अमल का, हर हरकत का मुझे जवाब देना है, जब इंसान के दिल में ये ख्याल आता रहा, डरता रहा, वनहा अन्नफ्स अन हवा, और अपने नफ्स को ख्वाहिशात से रोकता रहा, तो अल्लाह ने इनाम ये दिया, वनहा अन्नफ्स अन हवा फइन्नल जन्नत हियल मावा, ऐसे लोगों का ठिकाना और ऐसे लोगों का दर्जा अल्लाह ने जन्नत मुकर्रर किया। अब यहाँ हम दो एतबार से फायदा बताएंगे कि इंसान जब अपने नफ्स की मुखालफत करता है और अपने नफ्स के खिलाफ चलने पर इंतहा को पहुंच जाता है, तो अल्लाह उसमें अजीब अजीब कुव्वत और तसर्रुफ अता फरमा देगी। याद रखिए, ये नफ्स की मुखालफत अगर इत्तिबाए शरीयत के साथ है तब तो मुफीद है, और अगर ये नफ्स की मुखालफत इत्तिबाए शरीयत के लिए नहीं है बल्कि किसी और मकसद से है, तो उसे आखिरत का फायदा हासिल नहीं होगा। वो मिसाल बहुत जल्दी जल्दी हम आपको सुनाते हैं कि नफ्स की मुखालफत करने से, नफ्स की चाहत को तोड़ने से, नफ्स में जो कुछ आया उसके खिलाफ करने से अल्लाह ताला बंदे के अंदर खास किस्म की कुव्वत अता फरमाते हैं। मिसाल के तौर पे چند انسان ایک جگہ بیٹھے, چند عورتیں ایک جگہ بیٹھی. اب جب بیٹھی تو ایک عورت کے دل میں فوراً نفس نے خیال ڈالا کہ فلاں کا تذکرہ کرو. اب اس نے فلاں کا تذکرہ کیا, فلاں تو ایسی ہے اس کو تو ایسا نہیں کرنا چاہیے, یعنی اس کے عیب کو کھولنا شروع کیا. اب دوسری خواتین ہیں, دوسری عورتیں ہیں, ان میں سبھی سب دلچسپی کے ساتھ سننے لگی. اس کا مطلب یہ ہے کہ ایک کے نفس نے ریبت پہ اکسایا اور ان سبوں کے نفس نے دلچسپی کے ساتھ سننے پر ان کو اکسایا. ان میں کوئی ایسی نہ ہوئی جو منع کرتی کہ دیکھو ہم جب بیٹھے ہیں تو ہم آپس کی باتیں کریں, کسی ایسے کی بات نہ کریں جو یہاں موجود نہیں ہے. کسی کی ریبت کسی کا عیب نہ کھولے ایسا نہیں ہوتا. تو اگر ایک جگہ جمع ہونے کے بعد اگر ریبت ہوتی ہے اور ریبت کرنے والا بھی ریبت کر رہا ہے اور سننے والا بھی اگر دلچسپی سے سن رہا ہے, اس کا مطلب یہ ہے کہ ہر ایک کا نفس گناہ کے اندر میں چلا ہو چکا ہے. تو اب مطلب یہ ہے کہ جب انسان اپنے نفس کی مخالفت کرتا ہے تو اللہ تعالیٰ اس کو قدرت اور قوت عطا فرماتے ہیں. خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ کا آخری زمانہ تھا, غشی کا عالم رہتا تھا, بیمار رہتے تھے. تو ان کے ساتھیوں نے ان کی خدمت گزاروں نے کہا کہ حضرت ایک جگہ کے ایک جوگی ہے, ایک جوگی ہے جس کو یہ قوت حاصل ہے کہ اگر کوئی مریض اس کے سامنے رکھا جائے, اگر کوئی مریض اس کے سامنے رکھا جائے تو مریض پر آنکھ بند کر کے ایسی توجہ ڈالتا ہے کہ اس کی بیماری کو سرو کر لیتا ہے, اس کی بیماری کو کھینچ لیتا ہے اور مریض فوراً تندرست ہو جاتا ہے. تو خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ نے فرمایا کہ اگر ایسا کرتا ہے لیکن چونکہ وہ غیر مسلم ہے تو میری ایمانی غیرت اس کو گوارا نہیں کرتی کہ میں کسی غیر مسلم جوڑی کے پاس جاؤں. مگر طبیعت زیادہ خراب ہوتی گئی تو ایک دفعہ خدمت گزاروں نے مشورہ کیا اور مشورہ کر کے ان کے پاس لے گئے. یہ غشی کے عالم میں تھے, اس نے توجہ ڈالی اور توجہ ڈالنے کے بعد پھر ایک دم سے ٹھیک ہو گئے. جب خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ سب سے ٹھیک ہو گئے آنکھ کھلی تو دیکھا کہ جوگی کے پاس بیٹھے ہیں, غصہ آیا اپنے خدمت کرنے والوں پر, آنکھیں سرخ ہو گئی, ان کے پاس کیوں لے کر آئے. لیکن پھر سوچا کہ چلو جب غیر کے پاس آئے ہیں تو کچھ بات کرنی چاہیے. تو خواجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ نے پوچھا کہ تجھے یہ صلاحیت اور تیرے اندر یہ قدرت اور تیرے اندر یہ قوت کہاں سے پیدا ہوئی؟ تو اس نے یہ کہا کہ میرے گرو نے کہا تھا کہ اگر تم کو قوت حاصل کرنا چاہو, اگر کوئی قوت حاصل کرنا چاہو, کوئی قدرت حاصل کرنا چاہو, اپنے اندر کوئی پاور لانا چاہو تو اس کا واحد راستہ یہ ہے کہ اپنے نفس کے خلاف چلنا, نفس جو کہے اس کی مخالفت کرنا, نفس کہے سو جاؤ تو اس وقت مت سونا, نفس کہے کھانا کھاؤ تو اس وقت مت کھانا, نفس کہے تھوڑا اور کھاؤ تو کم کھانا. ہمیں ہمارے گرو نے کہا تھا کہ اگر اپنے اندر کوئی پاور لانا چاہو, کوئی طاقت لانا چاہو, کوئی قوت لانا چاہو تو تمہارے اوپر ضروری ہے کہ اپنے نفس کی مخالفت کرنا. میں نے ہر موقع پر اپنے نفس کی مخالفت کی, نتیجہ یہ ہوا کہ نفس کی مخالفت کرتے کرتے میرا نفس بالکل مر چکا ہے. اب اس کے بعد ہمیں یہ قدرت ملی کہ میں جس مریض پر توجہ ڈالتا ہوں وہ مریض کا مرض ختم ہو جاتا ہے. اب حضرت نظام الدین اولیاء رحمۃ اللہ نے پکڑ لیا اور فرمایا کہ اچھا جب تیرے گرو کا یہ حکم تھا کہ اپنے نفس کے خلاف کرنا اور تم نے ہمیشہ اپنے نفس کے خلاف کیا, تو بتاؤ تیرا نفس اسلام قبول کرنا چاہتا ہے یا اسلام قبول کرنا نہیں چاہتا؟ تو اس نے فوراً کہا کہ میرا نفس اسلام قبول کرنا نہیں چاہتا. تو فرمایا اگر اپنے گرو کے پاس پہ چلتے ہو تو اپنے نفس کے خلاف کرو اور اسلام قبول کر لو. اس نے فوراً کہا کہ ہاں آپ کی بات سچی ہے کہ میرا نفس اسلام قبول کرنا نہیں چاہتا اور مجھے نفس کے خلاف کرنا ہے. فوراً اس نے کلمہ پڑھا اور مومن ہو گیا. اس مثال سے میں اتنا سمجھانا چاہتا ہوں کہ انسان جب اپنے نفس کی مخالفت کرتا ہے تو اللہ تعالیٰ اس انسان کے اندر ایک خاص قسم کی قدرت, ایک خاص قسم کی قوت عطا فرماتے ہیں. آج حضرت ابو خدوس جمہوری رحمۃ اللہ علیہ کبھی کسی دلچسپ واقعہ آئے, ان کے پاس ایک پنڈت آیا اور پنڈت آنے کے بعد اس نے کہا کہ جناب آپ کے پاس کیا ہے, مجھے دیکھیے, میں اپنے آپ کو پانی بنا سکتا ہوں, میں اپنے آپ کو پگھلا کر پانی بنا سکتا ہوں. سنا کے کپ آیا گیا اور تب میں وہ بیٹھا اور دیکھتے دیکھتے اس کا بدن گھلتا گیا, گھلتے گھلتے پورا بدن اس کا ختم اور پورا بدن پانی بن گیا. اپنے بدوس کنگوہی رحمۃ اللہ علیہ نے اپنے رومال کا ایک کنارا उस पानी में डुबाया और उसको अलग रख लिया। थोड़ी देर के बाद देखा कि खुद ब खुद वो पानी कमता गया, बदल बनता गया और वो पंडित पंडित की शक्ल में बैठ गया। तो हजरत ने फरमाया, है इसमें क्या हो गया, इसमें क्या हुआ, मैं भी हो सकता हूँ। चुनांचे दूसरे तट में शेख अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह बैठे और वो भी बतौर करामत के घुलते घुलते पानी हो गए और फरमाया था कि जब मैं पानी हो जाऊं तो पानी होने के बाद कपड़े के दूसरे किनारे को भिगा देना। चुनांचे उस पंडित ने दूसरे किनारे को भिगा दिया। अब उसके बाद फिर ये देखते देखते फौरन इंसान बन गए। अब उसके बाद हजरत अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह ने फरमाया कि तुम भी पानी हो गए, मैं भी पानी हो गया, ये कोई कमाल की बात नहीं है। अलबत्ता जिस किनारे को तुम्हारे पानी से भिगोया गया है उस किनारे को जरा ढूंढो और जिस किनारे को मेरे पानी से भिगोया गया उसको ढूंढो। जब ढूंढा गया तो उसमें बदतरीन किस्म की बदबू आ रही थी और अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह के पानी में बेहतरीन किस्म की खुशबू आ रही थी। वो हैरान हुआ तो हजरत गंगोही ने फरमाया, ये तेरे कुफ्र की बदबू है और ये हमारे ईमान की खुशबू है। फिर पूछा, तुझे ये मकाम कहाँ से मिला, तुझे ये मर्तबा कहाँ से मिला? तो उस पंडित ने कहा, बात यह है कि मेरे गुरु ने यही कहा था कि अगर तुम मकाम चाहते हो, मर्तबा चाहते हो, तो अपने नफ्स की मुखालफत करना, हमेशा नफ्स जो कहे उसके खिलाफ करना। तो हमेशा मैंने उसके खिलाफ किया। वहां भी हजरत गंगोही ने यही बात कही कि अगर तेरा नफ्स ईमान कबूल करना चाहता है या नहीं, तो उसने कहा मेरा नफ्स ईमान कबूल करना नहीं चाहता। तो कहा कि नफ्स के खिलाफ वर्जी करो और ईमान कबूल कर लो, चुनांचे वो भी मुसलमान हो गया। इन दो मिसालों से मैं इतना समझाना चाहता हूँ कि जब एक बातिल मजहब पे रहने वाला, गलत रास्ते पर रहने वाला इंसान अगर अपने नफ्स की मुखालफत करता है और नफ्स में जो ख्वाहिश और नफ्स में जो शहवत और नफ्स में जो चाहत पैदा होती है उसकी खिलाफ वर्जी अगर कोई बातिल इंसान करता है तो उसे अगर कोई कुवत हासिल हो जाती है तो ईमान वाला, अल्लाह को चाहने वाला, अल्लाह की मोहब्बत का तलबगार, अल्लाह के फरमान के मुताबिक अगर वो नफ्स की मुखालफत करेगा तो अल्लाह ताला जरूर उसे ईमान की कुवत अता फरमाएंगे, मोहब्बत की कुवत अता फरमाएंगे, मारिफत की कुवत अता फरमाएंगे, दिल की कुवत अल्लाह ताला उसे जरूर अता फरमाएंगे। मगर मेरे दोस्तों, बात यह है कि हमें अपने नफ्स की मुखालफत करनी है। अब नफ्स की मुखालफत किस तरह, बात बुजुर्गों ने फरमाया कि उसका ये लाज का एक तरीका यह है कि अपने नफ्स को इंसान डांटा करे, अपने नफ्स से इंसान मुखातब हो, अपने नफ्स से इंसान बातें करे। मिसाल के तौर पे आज हम किसी जगह बैठे और वहां पे गिबत हो गई या कोई और गुनाह हो गया, कोई भी गुनाह हमसे हो गया। अब रात में हम अपने आप को जरा गौर करें कि हमसे आज कौन सा गुनाह हो गया या हमसे कौन सी आज नेकी छूट गई। कल हमने नेकी की थी, आज हम श्राप नहीं पढ़ सके, आज हम वाकई न पढ़ सके बिना किसी गुजर के। तो अपने नेकी के छूटने पर या किसी गुनाह के होने पर अपने नफ्स को डांट फिटकार करे, जय नफ्स है नफ्स, वो वक्त करीब आएगा कि तुझे कफन पहनाया जाएगा और तुझे जहन्नम में डाल दिया जाएगा। उस वक्त के आने से पहले पहले ऐ नफ्स अगर तू सुधर गया तो तू सुधरा तो पूरा किस्म सुधर गया और तेरे वास्ते जन्नत इंतजार में है। तो अपने नफ्स से खिताब करना, नफ्स से बातें करना, नफ्स को डांटना फिटकारना ये जरूरी है। राबिया बकरिया रहमतुल्लाह अलैहा उनकी हकीमत गुजारा थी, खिदमत करने वाली थी। वो कहती है कि राबिया बकरिया का हाल ये था कि पूरी रात को मसल्ले पे खड़ी रहती, जब फजर की नमाज पढ़ लेती तो फजर की नमाज पढ़ने के बाद थोड़ी देर के लिए सोती और एकदम से घबराहट के साथ उठ जाती और उठने के बाद कहती, अपने नफ्स से खिताब करती, ऐ नफ्स तू कब तक सोता रहेगा। देखिए पूरी रात बेदार है लेकिन थोड़ी देर सोने के बाद कहती है, ऐ नफ्स तू कब तक सोता रहेगा, ऐ नफ्स तू खुदा के सामने कब खड़ा होगा, करीब है वो वक्त, करीब है वो वक्त कि तुझे हमेशा के लिए तोड़ा दिया जाए और तुझे खुदा के सामने खड़े होने का मौका न दिया जाए। ये कहती थी। चुनांचे रोजाना इसी तरह से अपने नफ्स को खिताब करती। इस नफ्स का, इस खिताब का फायदा यह होता कि राबिया बकरिया का नफ्स बिल्कुल टूट जाता और ताजा दम हो जाती और फिर मुसल्ले पर खड़े होकर बैठ की इबादत में लग जाती। जब उनका इंतकाल होने लगा तो इंतकाल से पहले उन्होंने अपने खादिमा से कहा कि जब इंतकाल हो जाए तो किसी को खबर मत देना। इंसान जब नफ्स की मुखालफत करता है तो तो नफ्स के अंदर फिनाइयत आती है, वो अपने अंदर उज्ज को, अपने अंदर शोहरत को, अपने नाम को बिल्कुल पसंद नहीं करता। तो उन्होंने कहा जब मैं मर जाऊं तो मेरे मरने के बाद किसी को खबर मत देना, बल्कि मुझे तन्हाई में दफन कर देना। चुनांचे उनका उनका एक जिब्बा था, फरमाया कि मेरे जिब्बे को मेरे साथ रख देना, इस जिब्बे को पहनकर मैं रात में अपने परवरदिगार के सामने खड़ी रहती थी, वो जिब्बा मेरे कफन में रख देना और वो दुपट्टा जिसको ओढ़ कर मैं सजदा किया करती थी उस दुपट्टे को मेरे कफन में रख देना और मुझे दफन कर देना। आदमा ने जब दफन कर दिया तो दफन करने के बाद उनसे पूछा कि हजरत क्या मामला हुआ, तो राबिया बसरिया ने कहा कि अल्लाह ताला को मेरा वो जिब्बा जो जिब्बा पहनकर मैं रात को रात अपने नफ्स की मुखालफत करते हुए खड़ी रहती थी, वो जिब्बा मेरे परवरदिगार को इतना पसंद आया कि कब्र में दफन करने के बाद अल्लाह ने कहा ऐ फरिश्ता मेरे इस राबिया के बदन से उस जिब्बे को निकालो और आला इर्दगिर्द में जाकर जमा कर दो, ताकि कब मैदान महशर में जब ये राबिया लोगों के सामने आएंगी तो उनके सामने ये जुब्बा उनको पेश किया जाएगा। ये नफ्स की मुखालफत करते हुए पूरी रात जुब्बा पहन कर इबादत करती रही। फिर पूछा कि वहां जाने के बाद आप मुझे कोई नसीहत कीजिए, तो राबिया बसरिया ने कहा खवातीन जरा गौर से सुनिएगा। राबिया बसरिया ने कहा अगर अल्लाह के कुर्ब को चाहती हो, अल्लाह की मोहब्बत को चाहती हो और जन्नत के आला दर्जे को चाहती हो तो कसरत के साथ ज्यादा से ज्यादा अपने अल्लाह का जिक्र करते रहना, क्योंकि यहाँ आने के बाद हमने देखा कि जिक्र का जितना फायदा हमने यहाँ देखा है और किसी चीज का उतना फायदा हमें नजर नहीं आया। मेरी माए बहने जब हम मुसल्ले पर बैठते हैं और जिक्र के वास्ते बैठते हैं, मुराकबे में बैठते हैं, फौरन हमारा नफ हमें अंदर कुछ न कुछ मैसेज देता है, मुताबिक का वक्त है, रोटी पकाना है, खाने का वक्त है, खाना खिलाना है, कुछ न कुछ हमारे अंदर बहाना आता है। जब ऐसे बहाने आए तो समझ जाइए कि नफ्स हमारा दुश्मन है, जो इस नेमत से हमें महरूम करना चाहता है, जिसके बारे में जन्नत में जाने के बाद राबिया बसरिया ने गोया तमाम औरतों को पैगाम पहुंचाया कि जन्नत का आला दर्जा चाहती हो तो अल्लाह के जिक्र को ज्यादा से ज्यादा करना और अपने नफ्स के बहकावे में और अपने नफ्स की बातों में ना आना। एक ही बात है, मुस्लिम खौलानी रहमतुल्लाह अलैह के बड़े अजीब हालात है। मुस्लिम खौलानी रहमतुल्लाह अलैह यमन के इलाके में रहते थे। अस्मदयानकी था एक बंदा जिसने नबूवत का दावा किया था, उनको बुलाया और बुलाने के बाद मैं मुख्तसर अंदाज में कहूं, बुलाने के बाद उसने कहा कि क्या तुम मुझे नबी मानते हो, तो इन्होंने जरा तौलिया क्या था मैं नहीं जानता। फिर आप मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम रसूल मानते हो, कहा हाँ मैं रसूल मानता हूँ। जब उन्होंने ये बात कही तो कहा मुझे नबी मानो, तो कहा तुझे नबी नहीं मान सकता। तो अस्मदयानकी ने आग जलवाए और आग जलवाने के बाद मुस्लिम फलानी रहमतुल्लाह अलैह को उस आग में डाला, मगर आग में डालने के बाद मुस्लिम फलानी रहमतुल्लाह अलैह बिल्कुल उसी तरह महफूज रहे जैसे हजरत इब्राहिम अलैहि सलाम आग में महफूज रहे। हैरानी हुई, लोगों ने कहा बादशाह ए अकबर इसको यहाँ से निकालो वरना ये कस रहेगा तो तुम्हारे मुखालिफ बहुत हो जाएंगे। चुनांचे उसने इनको शहर बदल कर दिया। मुस्लिम फलानी रहमतुल्लाह अलैह वहां से चले, जैसे चले मदीना मुनव्वरा पहुंचे कि शायद प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात हो जाएगी, तो वहां मुलाकात से पहले पहले मदीना पहुंचने से पहले पहले नबी अलैहि सलाम का इंतकाल हो चुका था और मुस्लिम खलानी रहमतुल्लाह अलैह को जियारत का मौका नसीब ना हो सका। मस्जिद में गए, मस्जिद में जाने के बाद नमाज पढ़ रहे थे, तो नमाज पढ़ते हुए हजरत उमर फारूक ने जब नमाज की कैफियत को देखा तो समझ गए कि बड़ा खास बंदा है ये। नमाज से फारिग होने के बाद उमर फारूक ने पूछा क्या तू यमन का रहने वाला अब्दुल्लाह बिन तौब है, तू यमन का रहने वाला तू कौन है, तू कौन है? उन्होंने कहा मैं यमन का रहने वाला हूँ। नाम पूछा तो इन्होंने कहा कि तू मुस्लिम खौलानी है, तो मुस्लिम खौलानी उनकी कुन्नियत की नाम उनका अब्दुल्लाह बिन तौब था, तो इन्होंने अपना नाम नहीं बताया। उन्होंने कहा कि अब्दुल्लाह बिन तौब, अब्दुल्लाह बिन तौब तो यमन में है। फिर पूछा क्या तू वही है, कसम देकर कहता हूँ क्या तू वही है जिसको अजबत ने आग में डाला था और वो महफूज रह गया? तब जाकर ने कहा सदा की कसम मैं वही हूँ। जब ये बात सुनी तो हजरत उमर फारूक रजी अल्लाह तआला अन्हु अबू बकर सिद्दीक के पास रोते हुए उनको ले गए और उन्होंने रोते हुए कहा अल्लाह का शुक्र है, अल्लाह का शुक्र है कि उम्मत मुहम्मदिया में अल्लाह ने हमें ऐसे इंसान को दिखला दिया कि जिस इंसान ने वही किरदार अदा किया जो हजरत इब्राहिम अलैहिस्सलाम ने किरदार अदा किया। یہ حضرت مسلم خولانی نے یہ قوت یہ ہمت جو پیدا ہوئی اس کو سنیے. مسلم خولانی رحمت اللہ علیہ رات کے وقت اٹھتے تھے, طبیعت میں کبھی کبھی سستی غالب ہوتی تھی. میرے دوستو آج بھی ہمارا یہی حال ہے, جب ہم رات میں ہر رات سوتے ہیں تو یہ جذبہ لے کر سوتے ہیں کہ تہجد کی نماز پڑھیں گے. آنکھ کھلتی ہے تو پہلی آواز جو ہوتی ہے کل پڑھیں گے, یا اسی آواز جو کہ اچھا تھوڑی دیر اور تھوڑا تھوڑی دیر کے بعد پڑھیں گے. یہ سب نفس کی چالیں ہیں, اللہ نے توفیق دی کہ آنکھ کھول دی, اب اس کے بعد نفس کی چال سے کل پڑھیں گے یا تھوڑی دیر کے بعد پڑھیں گے اور ہم اس کے بعد محروم رہ جاتے ہیں. مسلم خورانی رحمۃ اللہ نے تھوڑا رکھے ہوئے تھے, جیسے ہی اٹھتے اور اپنے اوپر تھوڑی سستی کا خیال آتا اپنے پاؤں کے اوپر کوڑے مارتے اور کہتے اے نفس تو اسی لائق ہے کہ تیرے اوپر کوڑا برسایا جائے, اے نفس تو اسی لائق ہے کہ تیرے اوپر کوڑا برسایا جائے. یہ کہہ کر پھر مسلے پہ کھڑے ہوتے تھے. میں اسی بھی باتوں کو سمجھانا چاہتا ہوں کہ اللہ کا بندہ جب اپنے نفس کی مخالفت کرتا ہے, نفس کا جو تقاضا ہو اس کے خلاف جب تک نہیں کریں گے اس وقت تک ہم کامیاب نہیں ہو سکتے. یہ گاڑی کا ایک عجیب کا جملہ ہے, جس کا نفس مردہ اس کا دل بھی مردہ. کوئی سمجھے کہ میں ذکر کروں گا, کوئی سمجھے کہ میں عبادت کروں گا اور میرا ذکر روشن اور زندہ رہے گا اور نفس کے ہم تقاضے پہ چلتا رہے گا, یہ محاب کی بات سے اس کا دل روشن ہو جائے. دل کو روشن رکھنے کے لیے اور دل کو منور رکھنے کے لیے اپنے نفس کے تقاضے کے خلاف کرنا نہایت ضروری ہوگا. فقیر ابو الزید سمرقندی رحمت اللہ نے بات لکھی ہے, ذرا غور سے سنیے گا کہ جب اللہ کا بندہ نفس کی مخالفت کرتا ہے تو اللہ تعالیٰ کس کس طرح سے اس کی دستگیری فرماتے ہیں, رحمت کے سائے میں اللہ تعالیٰ کس طرح سے اسے لیتے ہیں. فرماتے بنی اسرائیل میں ایک نوجوان لڑکا تھا جو زنجیر بنا کر تھیلا بنا کر بیچا کرتا تھا. ایک دفعہ وہ بیچتے ہوئے کسی شہر میں پہنچا, وہاں جیسے ہی پہنچا تو ایک گھر کے ایک خادمہ نے اندر جا کر اپنی مالکہ سے کہا کہ مالکہ ایک نہایت اچھا تھا شریف سا خوبصورت سا لڑکا ہے جو تھیلی بیچا کرتا ہے. اس کی مالکہ نے کہا فوراً اس کو اندر لے آؤ. جیسے وہ اندر پہنچا تو اس کی نیت بگڑ گئی, اس عورت کے نفس نے اس کو بہکایا. اب دیکھیے یہ اللہ کا بندہ جس کے پاس نفس ہے اور نفس بھی تقاضے کر رہے ہیں, مگر اس نے فوراً اپنے نفس کو خطاب کیا کہ اللہ آج تک ہم نے نفس کے خلاف کیا ہے, آج ایک ایسی جگہ ہم پہنچے ہیں جہاں میرا قدم تک نہ لا سکتا ہے. فوراً اس نے دولت سے کہا ٹھیک ہے اب تو میں تمہارے پنجے میں آ چکا ہوں, دروازے بند ہو چکے ہیں, کیا اوپر کوئی ایسی جگہ ہے جہاں میں اپنی کچھ حاجت پوری کر سکوں, کیا چھت سے میں جا کے اپنی کوئی حاجت پوری کر سکتی ہوں؟ کہا ٹھیک ہے چلے گا, دروازہ نیچے سے بند ہے. یہ اوپر گئے, اوپر جانے کے بعد اپنے نفس کو ڈانٹا. میں یہی آج سمجھانا چاہتا ہوں آج کی پوری مسجد میں کہ ہم کبھی کبھی اپنے نفس کو خطاب کریں, اپنے نفس کو ڈانٹیں, اپنے نفس کو ذرا ڈانٹا کریں. اپنے نفس سے کہا ہے نفس 30 سال تک ہم نے اپنے اللہ کی عبادت کی ہے اور اپنے اللہ کو راضی کرنے کی کوشش کی ہے, اے نفس تھوڑی دیر کے لیے اگر ہم نے تمہارے تقاضے کو پورا کیا تو 30 سال کی عبادت ہماری ضائع ہو جائے گی. اب نیچے اترتے ہیں تو گناہ میں پڑنا لازم آتا ہے, اس نے طے کیا کہ چلو چھت اوپر سے نیچے گر جاتے ہیں, جان چلی جائے گی مگر نفس کے خلاف کو کرنا لازم آئے گا, نفس کا تقاضا کو پورا نہ کرنا ہوگا. جان چلی جائے منظور ہے مگر نفس کا تقاضا پورا نہ ہو. ایک بندہ چھت کے اوپر کھڑا ہے, اپنے خدا سے کہتا ہے پروردگار نیچے گناہ کا دروازہ کھلا ہوا ہے, نیچے گناہ میں کوئی بیٹھی ہوئی ہے, میں چھت پہ چڑھ کے آ گیا ہوں, اے اللہ میں بیچ میں ہوں, آپ کا آسمان اوپر ہے گناہ نیچے ہے, میں بیچ میں آ کے کھڑا ہوں پروردگار میرے قدم کو بچا لیجیے. یہ کہہ کر اس نے سوچا کہ چلو نیچے کود جاتے ہیں, جان چلی جائے گی منظور ہے مگر اپنے نفس کو پورا کرنا یہ منظور نہیں ہے. چھلانگ لگانے کا اس نے ارادہ کیا. اللہ کے یہاں نفس کی مخالفت کرنے پر, اپنے نفس کے تقاضے کو پورا نہ کرنے پر کیسی قدردانی ہے. اللہ نے کہا اے فرشتہ اے جبرائیل جاؤ میرا بندہ گناہ سے بچنے کے لیے نفس کو بچانے کے لیے چھت سے کودنا چاہتا ہے, اس کے کودنے سے پہلے جاؤ اور اسے اپنے دامن میں جگہ دے دو. جیسے اس نے چھلانگ لگائی حضرت جبرائیل نے اپنے پروں میں اس کو لے لیا اور بڑی آسانی کے ساتھ وہ نوجوان نیچے آ گیا. وہ خدا جو بنی اسرائیل میں کسی جوان کے نفس کے خلاف کرنے پر فرشتے کی مدد دے سکتا ہے, آج اگر ہم یہ طے کر لیں کہ اللہ آپ کو ماننے کے لیے ہم بھی اپنے نفس کے خلاف کریں گے اور نفس جدھر لے جائے گا اس کے خلاف چلیں گے, اللہ کی نصرت اور اللہ کی مدد ہمارے ساتھ जरूर आएगी। अब देखिए जब वो बंदा घर पहुंचा, खवातीन जरा गौर से सुनिएगा, जब वो बंदा घर पहुंचा तो बीवी ने कहा आज मैं सुबह से रोजे से हूँ, घर में कुछ नहीं है, पहला तुमने क्या किया कुछ तो लेकर नहीं आए। तो शौहर ने कहा मेरी बीवी मैं क्या करूँ, आज मुझे कुछ मिल न सका, मैं खाली हाथ आया हूँ। तो खाली हाथ देखकर बीवी कैसी पाक दामन की और कैसी सावरा की, शौहर से झगड़ा नहीं किया, ताना नहीं दिया कि तेरे घर में तो हमेशा फाका रहता है, कम से कम इतना तो ख्याल किए होते कि मैं रोजे से हूँ ताकि इफ्तार का सामान ले आते। शौहर से कहा शौहर अगर कुछ नहीं मिला तो हमें मंजूर है, आज हम सबर के साथ पानी पर इफ्तार करके रात गुजार लेंगे। इसने पानी पर इफ्तार कर लिया, थोड़ी देर के बाद शौहर ने कहा आज हमारे घर में चूल्हा नहीं जला, पता नहीं पड़ोसियों को क्या ख्याल आए, क्या वक्त बताए, जाओ पड़ोसी अपने घर में चूल्हे को जला दो ताकि पड़ोसी लोग ये समझे कि उनके घर में खाना बन रहा है। आग जला दी, घर में कोई औरत आई कि जरा उसमें से आग दे दो। जब वो आग लेने के लिए औरत आई तो उसने देखा कि अंदर तो रोटियां पक रही हैं, अंदर तो रोटियां पक रही हैं, तो उसने कहा घर दौड़ते हुए ये अल्लाह की बंदी तेरे तनूर में और तेरे चूल्हे में रोटी पक रही है, जल जाएगी जल्दी जा। तो गई तो वाकई अल्लाह की तरफ से रोटी का इंतजाम हो रहा था। बना नफ्सा मिल हवा फाइनल जन्नत, फाइनल जन्नत ही अलमावा, अल्लाह तआला दुनिया में ही जन्नत के नजारे दिखलाते हैं। जब उसकी औरत ने देखा तो कहा मेरे शौहर आपका घर में बड़ा पसंद हो गया, क्यों ऐसा न करें कि आज की रात आप दुआ करें, आज की रात खुदा के यहाँ मसल्ले पे चढ़ के दुआ करें कि अल्लाह बड़ी कड़की है बड़ी तंगी है, जरा अल्लाह कुछ हमें नेमत दे दीजिए। शौहर ने दुआ की, अल्लाह ताला ने कुछ नेमतें बरसा दी। उसी दरमियान शौहर ने चाहा कि बीवी को उठाए, जैसे बीवी को उठाया तो उठाते हुए बीवी ने कहा मेरे शौहर क्यों उठा दिया, मैं तो बड़ा अच्छा ख्वाब देख रही थी। शौहर ने पूछा क्या ख्वाब देख रही थी, तो उसने कहा मैं ये ख्वाब देख रही थी कि अल्लाह ने मुझे जन्नत का तय कराया, मैं जन्नत में घूम रही थी और जन्नत में घूमते हुए मैंने देखा कि उसमें बेहतरीन किस्म की कुर्सियां हैं, इस कुर्सी में सुराख पड़ा हुआ है। तो मैंने फरिश्ते से कहा कि फरिश्ता ये कुर्सी में सुराख करता है मेरे शौहर के लिए है। तो फरिश्ते ने कहा कुर्सी तो अच्छी थी मगर दुनिया में तुमने अपने नफ्स के तकाजे से कुछ पैसे मांगे थे, तो अल्लाह ने उसी कुर्सी में से पैसे और दिरहम दनानी उतार दिए हैं। उसने फौरन कहा ए शौहर अल्लाह से दुआ करो कि अल्लाह हमें जन्नत की नेमत चाहिए, जन्नत की नेमत के बदले में यहाँ नहीं चाहिए। शौहर ने दुआ की, अल्लाह ताला ने उस बंदे की दुआ को सुनकर उस शख्स को उठा दिया। मालूम इसलिए हुआ कि अल्लाह के बंदे और अल्लाह की बंदियां अल्लाह को पाने के लिए और जन्नत को पाने के लिए अल्लाह की मोहब्बत और इज्जत को पाने के लिए अगर अपने नफ्स के खिलाफ करती हैं तो अल्लाह दुनिया में ही जन्नत का नजारा दिखाते ही। हम अगर अल्लाह को पाने के लिए नफ्स के खिलाफ करेंगे, रिवतों से शिकवा शिकायतों से हाथों से सभी की गुनाहों से अगर बचेंगे, अल्लाह हमारे घरों को चैन और सुकून के दीवार से भी जन्नत का नमूना बना देंगे, गुनाहों से अल्लाह बचाएंगे। अल्लाह हमें नफ्स की हकीकत को समझने की तौफीक अता फरमाए। थोड़ी देर के लिए हम उसी परवरदिगार के सामने अपने नफ्स को लेकर हाजिर हो जाए। ऐ परवरदिगार हमारा नफ्स तो 30 साल तक इबादत में किया, हमारा नफ्स तो 30 साल तक गुनाह में डूबा रहा। एक आपका वो भी नौजवान बंदा था जो 30 साल तक इबादत करता रहा और जब नफ्स के तकाजे शुरू हुए तो अपनी जान देने के लिए तैयार हो गया। और हम जान क्या देते, हम तो अपना वक्त भी नहीं देते, अपने आराम को भी नहीं छोड़ते। परवरदिगार हमारा क्या हाल होगा, वो बंदा जब मैदान मशर में खड़े होकर अगर कहे ऐ उम्मत मोहम्मदिया के लोगों, ऐ उम्मत मोहम्मदिया के लोगों हमने तो नफ्स के खिलाफ किया था, अरे अल्लाह ने ये मौका दिया था कि उम्मत मोहम्मदिया में थे मगर तुम नफ्स के बंदे बन गए थे। मेरे परवरदिगार उस जवान के सामने हमारी आस न खुल सकेगी, परवरदिगार हमें नफ्स से नजात अता फरमा दीजिए, नफ्स के जान से हमें बचा दीजिए, नफ्स की शरारतों से बचाकर मेरे अल्लाह आप हाजिर है कि जब शैतान को नबी का फरमा बरदार बना सकते हैं तो परवरदिगार उसी नबी की हम उम्मत है, लिहाजा हमारे नफ्स को हमारे ताबे बना दीजिए और गुनाहों से हमें महफूज फरमा दीजिए।
नहीं हमारा नफ्स हमारा साथी बना हुआ है और नफ्स के हर रास्ते देखे जा रहा है।
गुनहगारी में कब तक उम्र काटूं, मेरा रसूल का बदल दे दिल बदल दे, पाऊं तेरे दर पर दिल शिकस्ता, पाऊं तेरे दर पर दिल शिकस्ता, रहूं क्यों दिल शिकस्ता दिल बदल दे। मौला नफर शतम तुले हुए हैं जिसके दिल को तोड़ देना है, जिसके दिलों को तोड़ देना है। मौला गुनाहों के हथौड़े हाँ से हमारे दिलों को चूरा चूरा किया हुआ है। परवरदिगार आपकी शान परेशानी करीमी है, आपकी शान करीमी का वास्ता इन दोनों दुश्मनों से हमारी हिफाजत फरमा दीजिए। अल्लाहुम्मा सल्ली अला सय्यिदिना मौलाना मुहम्मद व अला आलि सय्यिदिना मुहम्मद व बारिक व सल्लिम सल्लल्लाहु अला मुहम्मदन सल्लल्लाहु अलैहि व सल्लम व अला अल्लाहुम्मा आति नफ्सी तक्वाहा, अल्लाहुम्मा आति नफ्सी तक्वाहा, अल्लाहुम्मा आति नफ्सी तक्वाहा व ज़क्किहा अन्ता खैरु मन ज़क्काहा व ज़क्किहा अन्ता खैरु मन ज़क्काहा। रब्बे करीम आपने दिलों के आप हक के तज़किये का हुक्म दिया है। परवरदिगार हम तो बड़े कमजोर हैं, मौला बड़े कमजोर हैं। परवरदिगार उस्ताद छोटे से बच्चे से कहता है लिख कर लेकर आना, लिख कर लेकर आना, वो जब नहीं लिख पाता, नहीं लिख पाता तो किसी दूसरे से विश्वास कराता है ताकि मैं नजात पा जाऊं। परवरदिगार हम भी अपने नफ्स के तकाजे से अल्लाह नफ्स का तज़किया नहीं कर सकते, मौला हम आपका सहारा लेते हैं। मौला अपने वास्ते से अपने रहम व करम से हमारे नफ्स का तज़किया फरमा दे। अल्लाह हम का बंदा बनने से हमें महफूज फरमा, हम का बंदा बनने से महफूज फरमा। अल्लाह आपकी मस्जिद में नफ्स की हकीकत को समझने की और नफ्स की शरारत को समझने की तौफीक अता फरमा दे। अल्लाह नफ्स के खिलाफ करने की हिम्मत अता फरमा दे। نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے زبیر نے ہم تمام کی دعاؤں کو قبول فرما، رب کریم جو مادہ وہ بھی عطا فرما۔ اے اللہ وہ منظر آپ کو کتنا پیارا لگا ہوگا، میرے جوان سب سے کھڑا تھا اور پھوٹ رہا تھا، پھوٹنے کا ارادہ کر رہا تھا، کرنا کرنے کا خطرہ تھا، مولا اپنے جان کو دے رہا تھا۔ ارے اللہ میں آپ کا ہو چکا ہوں، میں آپ کے خلاف کوئی گناہ نہیں کروں گا۔ مولا اس بندے کو آپ کیا پیار کی نگاہ سے دیکھ رہے ہوں گے، ہمارے محمد والا محمد بدائے Yeah, let's get it.